नेपाल दर्पणमा साथी दिपा तिमलसिन्हासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई प्रतिवेदन बुझायो। 4 महानगरपालिका सहित 719 स्थानीय तह निर्धारण।
बहसहरू पनि चल्यो, ती छलफलहरूले हामीलाई निर्देशित गर्यो, हामीलाई यो कामलाई चाहिँ अगाडि बढाउनलाई चाहिँ मार्गदर्शन गर्यो जस्तो लाग्छ हामीलाई।
संविधान संशोधन प्रस्तावको विरोधमा काठमाडौँमा विपक्षीको प्रदर्शन। राष्ट्रियतालाई आघात पार्ने गरी सरकारले संविधान संशोधन गर्न खोजेको एमाले अध्यक्ष ओलीको आरोप।
यो संसद जहाँ हैसियत साथ एमाले छ, राष्ट्रहित विपरीतका कुराहरू पारित हुन दिइने छैन।
बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै गुल्मीमा एक महिला प्रहरीको शरणमा। कुटपिट गर्ने महिलालाई छलफलका लागि बोलाएको प्रहरीको भनाई।
भारतीय अभिनेता ओम पुरीको निधन, भारतीय सिने क्षेत्र शोकमा।
र त्रिभुवन आर्मी क्लब हेटौडामा चलिरहेको फुटबल प्रतियोगिताको फाइनलमा।
हेटौडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौं पुस्ता ढुक्क।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन 0557-12595-98550-79-222।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। सिंहदरबारमा भएको कार्यक्रममा आयोगका अध्यक्ष बालानन्द पौडेलले स्थानीय विकास मन्त्री मार्फत प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउनु भएको हो। आयोगले स्थानीय तह 719 रहने गरी प्रतिवेदन तयार गरेको छ। आयोगले पुस पहिलो हप्ता नै प्रतिवेदन बुझाउन खोजेको भए पनि सरकारले आज मात्रै प्रतिवेदन बुझेको हो। थप जानकारी सहित मदन पौड्याल।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री, उप प्रधानमन्त्री, मन्त्रीहरू र मुख्य सचिवको उपस्थितिमा आयोगले प्रतिवेदन बुझाएको हो। आयोगले पेश गरेको प्रतिवेदनमा 4 महानगरपालिका, 12 उपमहानगरपालिका, 241 नगरपालिका र 462 गाउँपालिका प्रस्ताव गरिएको छ। प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष बालानन्द पौडेल,
स्थानीय तह यति अधिकार सम्पन्न बनाइएको छ, मलाई लाग्छ यो ज्यादै नै महत्वपूर्ण छ। जनताको नजिक नेक्स्ट डोर गभर्मेन्ट होइन, घरबाट निस्किँदाखेरि भेटिने सरकार यही नै हो र त्यसमा हाम्रो ठूलो सैद्धान्तिक बहसहरू पनि चल्यो। ती छलफलहरूले हामीलाई निर्देशित गर्यो, हामीलाई यो कामलाई चाहिँ अगाडि बढाउनलाई चाहिँ मार्गदर्शन गर्यो जस्तो लाग्छ हामीलाई।
यसअघि 3000 बढी स्थानीय निकायहरू थिए, अब स्थानीय तहको संख्या 719 रहने आयोगले सिफारिश गरेको छ। आयोगले बुझाएको प्रतिवेदनमा संख्या र सीमा निर्धारण, नामाकरणसँगै केन्द्र तोकिएको छ। तर विशेष संरक्षित र स्वायत्त क्षेत्र भने दोस्रो चरणमा तय हुने आयोगले जनाएको छ। अबदेखि साबिकको गाविस गाउँपालिका वा नगरपालिका हुनेछन्। गाउँपालिकामा 5-21 र नगरपालिकामा 9-35 हुन सक्नेछन्। काठमाडौँ, ललितपुर, चितवन र पोखरालाई महानगर बनाउन आयोगको प्रस्ताव छ। यस्तै विराटनगर, जनकपुर, हेटौडा, गढीमाई सिमरौनगढ़, बुटवल, तुलसीपुर, घोराही, वीरगंज, इटहरी, धरान, टीकापुर र नेपालगंजलाई उपमहानगर बनाउन प्रस्ताव गरिएको छ। प्रतिवेदन बुझ्दै स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय तहको चुनावको प्राथमिकता बुझी मन्त्रालयको थप जिम्मेवारी पूरा गर्ने बताउनुभयो।
यो सबै विषयवस्तुहरू सम्मान्य प्रधानमन्त्रीजीको निर्देशन अनुसार मन्त्रालयले गर्नुपर्नेहरू के प्रक्रियाहरू छन् ती सबैलाई लिएर गएर सरकारमा बुझाउने प्रतिबद्धता जाहेर गर्दछु।
आयोगको यो प्रतिवेदनले संविधान कार्यान्वयनका लागि निकै ठूलो सहयोग गर्ने सरकारले विश्वास लिएको छ। आयोगले बुझाएको प्रतिवेदन ऐतिहासिक दस्तावेज भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले थप अध्ययन गरी काम अघि बढाउन मातहतका निकायलाई निर्देशन समेत दिनुभयो।
म अब स्थानीय विकास मन्त्रालयलाई के निर्देशित गर्न चाहन्छु र मुख्य सचिवजीलाई पनि त्यसमा विशेष रूपले सहयोग गर्न पनि निर्देशित गर्न चाहन्छु कि यसलाई अब कार्यान्वयनको प्रक्रियामा कसरी लाँदा ठिक हुन्छ भन्ने चाहिँ तपाईँहरूले एकचोटि यसलाई अध्ययन गरेर सरकारलाई सुझाव दिनुहोला।
कपिलवस्तु चन्द्रौटा घर भई अहिले गुल्मीको रेसुङ्गा बस्दै आएकी 26 वर्षीय कमला चौधरीले आफूलाई बोक्सी भनेर दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिनुभएको छ। चौधरीले रेसुङ्गाकी 28 वर्षीय बाटुली कुमार विरूद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दर्ता गर्नुभएको हो। बाटुलीले बोक्सीको आरोप लगाउँदै टाउकोमा दाउरोको चिरपट्टाले हानेर घाइते बनाएको भन्दै चौधरीले उजुरी दिनुभएको गुल्मीका सहायक प्रहरी निरीक्षक सत्यनारायण यादवले जानकारी दिनुभयो। उहाँका अनुसार टाउकोमा गम्भीर चोट लागेकी चौधरीको जिल्ला अस्पताल तमघासमा उपचार भएको छ। चौधरीको टाउकोमा 6 टाँका लगाइएको जिल्ला अस्पताल गुल्मीले जनाएको छ। बोक्सीको आरोप लगाउने बाटुलीलाई छलफलका लागि पर्सि आइतबार बोलाइएको प्रहरीले जनाएको छ।
यस्तै काभ्रे पलाञ्चोकको सानो बाङथलीकी लक्ष्मी परियारलाई बोक्सीको आरोपमा कुटपिट गरेर मारेको आरोपमा पक्राउ परेका 3 जनालाई पूर्वपक्षका लागि थुनामा राख्न जिल्ला अदालत काभ्रेले आदेश दिएको छ। न्यायाधीश चेतनाथ ढकालको इजलासले थुन्छेक बहसका क्रममा आज यस्तो आदेश दिएको अदालतले जनाएको छ। हत्या आरोपमा पक्राउ परेका सूर्योदय निम्न माध्यमिक विद्यालयका शिक्षक हिरा लामा, उनकी आमा काइली तामाङ, मृतकका श्रीमान मिलन परियारलाई थुनामा राख्न आदेश दिएको हो। गएको मंगिर 20 गते लक्ष्मी परियारको कुटपिट गरी हत्या गरिएको भन्दै प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो। उनीहरू विरूद्ध 18 वर्ष कैद माग गरिएको छ।
कान्तिबाल अस्पतालले 52 शैयाको सघन उपचार कक्ष आईसीयू सञ्चालनमा ल्याएको छ। स्वास्थ्य मन्त्री गगन थापाले विस्तारित एकीकृत आईसीयू विभागको आज दिउँसो उद्घाटन गर्नुभयो। अब 25 शैयामा नवजात शिशु सघन उपचार कक्ष एनआईसीयू, 15 शैयामा बालबालिका सघन उपचार कक्ष पीआईसीयू, 10 शैयामा सर्जिकल सघन उपचार कक्ष र 2 शैयामा संक्रामक बिरामीका लागि आइसोलेशन सघन उपचार कक्ष गरी 52 शैया सञ्चालन गरिने अस्पतालका कार्यकारी निर्देशक डाक्टर अजित रायमाझीले जानकारी दिनुभयो। काठमाडौँको महाराजगंजमा रहेको कान्तिबाल अस्पतालमा यसअघि 18 शैयाको आईसीयू थियो। विस्तारित आईसीयूका लागि 81 जना कर्मचारी पनि थप गरिने अस्पतालले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा हिजो 33 किलो सुन बाहिरिएको बारेमा छानबिन गर्न 5 सदस्यीय छानबिन समिति गठन भएको छ। विमानस्थलका उपमहानिर्देशक सुमन दालको संयोजकतामा बनेको 5 सदस्यीय छानबिन समितिले विमानस्थलमा खटिएका भन्सार विभागका 29 जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान थालेको भन्सार विभागका महानिर्देशक शिशिर कुमार ढुङ्गानाले जानकारी दिनुभयो। समितिले 10 दिनभित्र प्रतिवेदन बुझाउनेछ। दुवैबाट तस्करी गरेर ल्याएको 33 किलो सुन हिजो विमानस्थलको भन्सार बाट तस्करले छुटाएर बाहिर निकालेका थिए। तर विमानस्थलबाट निकालिएको त्यो सुन प्रहरीले गौशालामा समातेको थियो।
हतियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नियुक्ति विरूद्धको मुद्दामा पर्सि आइतबार पनि सुनवाई हुने भएको छ। न्यायाधीश ईश्वर प्रसाद खतिवड़ा, डाक्टर आनन्द मोहन भट्टराई र अनिल कुमार सिन्हाको पूर्ण इजलासमा बहस हुँदै आएको मुद्दामा आज कार्की पक्षका कानूनी व्यवसायी वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, कृष्ण सापकोटा, अधिवक्ता दिपेन्द्र झा, आनन्दमणि लम्सालले बहस गरेका थिए। बहस आज पनि नसकिएकाले आगामी आइतबारका लागि तोकिएको हो। कार्कीको नियुक्ति र योग्यता विरूद्ध गएको 7 गतेदेखि बहस भएको हो। अधिवक्ता ओम प्रकाश अर्यालले दायर गरेको रिट निवेदनमा सर्वोच्चले 1 वर्षपछि निवेदन खारेज हुने फैसला गरेको थियो। फैसलामा चित्त नबुझेपछि अधिवक्ता अर्यालले फेरि सर्वोच्चमा पुनरावलोकन निवेदन दिनुभएको थियो। त्यही निवेदनका आधारमा अहिले अन्तिम बहस भइरहेको हो।
सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोरापको नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ। कांग्रेस र माओवादी केन्द्रले साझा प्यानल बनाएका छन्। त्यस्तै एमाले, नयाँ शक्ति, जनमोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र नेत्रविक्रमचन्द विप्लव नेतृत्वको माओवादीले अर्को प्यानल घोषणा गरेका छन्। कांग्रेस र माओवादी प्यानलबाट किशोरजंग थापा नेतृत्वमा उम्मेद्वारी दर्ता भएको छ भने सुभाष खतिवडाको नेतृत्वमा एमाले सहित अरू दलको प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएको छ। थापाको प्यानलमा वरिष्ठ उपाध्यक्षमा अर्जुन गिरी, महासचिवमा गोविन्द देवकोटा, कोषाध्यक्षमा लक्ष्मण खड्का र सचिवमा तुला अधिकारीले उम्मेद्वारी दिनुभएको छ। यस्तै सुभाष खतिवडाको प्यानलमा वरिष्ठ उपाध्यक्षमा होम पाठक, महासचिवमा पीताम्बर सिग्देल, कोषाध्यक्षमा सुदर्शन खतिवडा र सचिवमा वन्दना दनुवारको उम्मेद्वारी दर्ता भएको छ। अधिवेशनमा 287 रेडियोका प्रतिनिधिले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ। आजै राति मतदान सकेर मतगणना गर्ने तयारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ। अधिवेशनले 29 सदस्यीय केन्द्रीय कार्य समिति र 11 सदस्यीय प्रदेश स्तरीय समिति चयन गर्नेछ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा एमाले सहितका विपक्षी दलले काठमाडौँमा आज गरेको प्रदर्शन बारेको सामग्री सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो, म धेरै खुसी छु। अर्को बच्चा जन्माउन हामी तयार छैनौ। यो महिना चक्की खान छुटेको थियो, अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु।
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन्, जस्तै कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, आयुसिडी। तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्।
परिवार नियोजन स्मार्ट पञ्च जीवन सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न,
सिरिसको फूल उपन्यास कसले लेख्नु भएको हो?
ए पारिजात, बी लक्ष्मी प्रसाद देवकोटा।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा यो हो चन्द्रागिरी
केबलकार। तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 4 महानगरपालिका सहित 719 स्थानीय तह निर्धारण गरेर आयोगले सरकारलाई प्रतिवेदन बुझायो। कान्ति बाल अस्पतालमा 52 शैयाको सघन उपचार कक्ष आईसीयू सञ्चालनमा बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै गुल्मीमा एक महिला प्रहरी शरणमा, सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोर्याबको नयाँ नेतृत्वका लागि मतदान हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, विपक्षी नौ दलले कुनै पनि हालतमा संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुन नदिने दोहोर्याएका छन्। एक महिनादेखि संशोधन प्रस्तावको विरोधमा संसद अवरूद्ध गर्दै आएका विपक्षी दलले काठमाडौँमा आमसभा गर्दै प्रस्तावलाई छलफलमा नै लैजान नदिने बताएका हुन्। थप विवरणसहित प्रकाश ठकालको रिपोर्ट।
संविधान संशोधन प्रस्ताव अघि नबढ़ाउन माग गर्दै विपक्षी नौ दलले आज काठमाडौँमा शक्ति प्रदर्शन गरेका हुन्। उपत्यकाको 40 भन्दा बढी ठाउँबाट निस्केको जुलुस भ्रिकुटी मण्डपमा पुगेर सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै विपक्षी दलका शीर्ष नेताहरूले एकै स्वरमा संशोधन प्रस्ताव राष्ट्रहित विपरीत रहेकाले फिर्ता लिन माग गरे। हिजो कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको बैठकले पर्सी बस्ने संसदमा संशोधन प्रस्ताव जसरी पनि पेश गर्ने निर्णय गरेका थिए। त्यस निर्णयप्रति लक्षित गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोध सभामा भन्नुभयो,
यस देशभक्तिपूर्ण अभियान र आन्दोलनको अगाडि नेकपा एमाले छ, राष्ट्रिय हितलाई तलमाथि हुन दिइने छैन। यो संसद जहाँ हैसियत साथ एमाले छ, राष्ट्रहित विपरीतका कुराहरू पारित हुन दिइने छैन। कुनै तलमाथि पर्ला, राष्ट्रिय हितका अडानहरू छोडिएला, राष्ट्रिय हितलाई कमजोर पर्न दिएला भन्ने आशंका
सहमति जुटाउन सभामुख वंशरी घरतीले 6 दिनका लागि संसद बैठक स्थगित गरे पनि सत्ता र विपक्षी दल झनझन आफ्नो अडानमा दृढ देखिएका छन्। विरोध सभामा दलहरूले सत्ता पक्ष संविधान कार्यान्वयन र चुनाव हुन नदिने षड्यन्त्रमा लागेको आरोप लगाए। सभामा विपक्षी दलका शीर्ष नेताहरूले प्रदेशको सीमांकन हेरफेर प्रस्तावप्रति तीव्र असन्तुष्टि जनाए। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,
90% जनताले बनाएको चाहिँ संविधानलाई नौ प्रतिशत मान्छेले नमानेपछि हुने हुनु त वारेस हुन् अनि काँगर भित्रदेखि मयर नमसाउने भूभागलाई हामीले पहाड़बाट अलग गरिदिनु पर्ने त्यसो भएपछि बल्ल मधेसी मोर्चाका साथीहरू चुनावमा जाने र प्रधानजीहरूले उनीहरूलाई चुनावमा ल्याउनको लागि नेपाली जनताको कलेज काटेर उता बुझाउनु पर्ने त्यस्तो मानिन्छ कहीँ।
तीन नम्बर प्रदेशका विभिन्न जिल्लाबाट काठमाडौँ आएर सभामा खचाखच भरिएका कार्यकर्तामाझ विपक्षी दलले संविधान कार्यान्वयन गर्ने बेला संशोधन शुरू गरेर सरकारले बेमौसमको खेती गरेको बताए। चुनावमा जानुपर्ने बेला संविधानले नै अधिकार नदिएको विषयमा हात हालेर सरकार फसेको नेकपा मालेका महासचिव सीपी मैनालीले उल्लेख गर्नुभयो।
यस्तो प्रदेश सभाको अधिकारलाई मिचेर र रूपान्तरित संसदले पाएको अधिकार नपाएको अधिकार प्रयोग गर्ने जुन पाँच नम्बर प्रदेशको सीमाङ्कन फेरबदलको प्रस्ताव छ यो संविधान प्रतिकूल छ। अरू तीनटा राष्ट्रघाती प्रस्तावहरूलाई राखेर 14 गते पछिदेखि निरन्तर संसदभित्र र संसद बाहिर विरोध गरिरहेका छौं।
जनमत नै नभएका र विदेशीको इशारामा चल्ने दलको माग पूरा हुन नसक्ने भन्दै विपक्षीले संविधान जलाउने र च्यात्नेको पछि नलाग्न कांग्रेस माओवादीसँग आग्रह गरे। तराई र पहाड़बीच अविश्वास पैदा गरेर आफ्नो दुनो सोझाएको भन्दै एमाले अध्यक्ष केपी ओलीले तराई केन्द्रित दलले अनावश्यक माग राखेर अत्तो थापेको आरोप लगाउँदै त्यसो नगर्न चेतावनी दिनुभयो।
तराईका नाममा राजनीति गरेर दुनो सोझ्याउन पल्किएका तर तराईको जनताको प्रतिनिधित्व नगर्ने उनीहरूले कहिले कहिले भनेको सुनिन्छ ड्रम बजाएर कि नगरा बजाएर एमालेलाई तराईबाट लखेट्ने भनेर भन्न एउटा चाहन्छु म उहाँहरूले जितेको 11 सिट एमाले जितेको 40 सिट फागुनको दोस्रो हप्ता मेची काली अभियान हामी सञ्चालन गर्नेछौ। ड्रोनबाट फोटो खिच्दै थियो सेटेलाइटबाट खिच्नु पर्नेछ फोटो। कसैले पनि तराईका जनतामा रहेको देशभक्तिलाई कमजोरी नठारे हुन्छ।
कांग्रेस माओवादी र मधेसी मोर्चाले पर्सीको संसद बैठकमा संविधान संशोधन विधेयक अगाडि बढाउने सहमति गरेका बेला विपक्षी दलले जनदबाव मार्फत खबरदारी गरेका छन्। यसबाट दलहरू बीचको दूरी झन बढ्न सक्ने खतरा देखिएको छ।
भक्तपुरमा बैंकबाट झिकेको 6 लाख रुपियाँ बाटोमै लुटपाट भएको छ। भक्तपुरको कौशलटारमा रहेको एनआईसी एसिया बैंकबाट पैसा झिकेर गट्ठाघरको सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थामा बचत गर्न जाँदै गर्दा काभ्रे पाँचखाल घर भई अहिले भक्तपुरको बालकुमारी बस्ने वर्ष 31 कि मन्दिरा अधिकारीको साथबाट रकम लुटिएको प्रहरीले जनाएको छ।
उदयपुरमा बसमा भेट्टाइएको 1 लाख रुपियाँ बसका सहचालकले सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन्। हिमालय यातायात व्यवसाय संघद्वारा सञ्चालित 23 ख 1895 नम्बरको बसका सहचालक सुरेश विकले बसमा भेट्टाएको 1 लाख रुपियाँ सम्बन्धित व्यक्तिकी श्रीमती बालकुमारी मगरलाई हस्तान्तरण गर्नुभएको हो। उदयपुरको गाईघाटदेखि खोटाङको रेग्मीटारसम्म चल्ने बसमा उदयपुर साउने गाविस एक दियालेका होमबहादुर मगरले 1 लाख रुपियाँ छोड्नु भएको थियो।
सरकारले भूकम्प प्रभावित 31 जिल्लामा थप 1100 विद्यालय बनाउने तयारी गरेको छ। सरकार आफैले 4 अर्ब रूपियाँको लगानीमा 1100 विद्यालय बनाउने तयारी गरेको हो। त्यसका लागि एक महिनाभित्र 1 अर्ब रूपियाँ निकासा गर्ने अर्थ मन्त्रालयले जनाएको छ। पहिलो चरणमा भूकम्प अति प्रभावित 14 जिल्लाका झण्डै 900 विद्यालय बनाउने र त्यसपछि बाँकी जिल्लामा 200 विद्यालय निर्माण गर्ने योजना रहेको विद्यालय तथा शिक्षण संस्था भवन पुननिर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक इमनारायण श्रेष्ठले जानकारी दिनुभयो।
यस्तै भूकम्प अति प्रभावित 14 जिल्लामा आवास निर्माणका लागि दक्ष कामदारको अभाव भएको छ। यी जिल्लामा निजी आवास बनाउन 60,000 दक्ष कामदारको आवश्यकता पर्ने अनुमान गरिएकोमा अहिलेसम्म 15,000 मात्र तालिम दिएको शहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई प्रमुख शिवहरि शर्माले बताउनुभयो। तालिम लिन इच्छा देखाउनेकै अभाव भएको उहाँले बताउनुभयो।
यस्तै रसुवामा विपद व्यवस्थापनका लागि आवश्यक सामग्री भण्डारण गरेर राख्न गोदाम घर निर्माण शुरू भएको छ। गोदाम घर नहुँदा विपदको बेलामा विभिन्न कठिनाई झेल्नु परेको भन्दै निर्माण थालिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र नेउपानेले जानकारी दिनुभयो।
यातायात व्यवस्था विभागको लापरवाहीका कारण एउटै गाड़ीले तीनतिरको स्थायी रूट पर्मिट पाएको छ। विभागका कर्मचारीले नियम विपरीत 23 ख 78 नम्बरको बसलाई रूट पर्मिट दिएको हो। यातायात व्यवस्था विभागले पहिला काठमाडौँदेखि उखलढुङ्गासम्मका लागि रूट पर्मिट पाएको बसलाई फेरि खोटाङ र सोलखुम्बुको पनि रूट पर्मिट दिएको भेटिएको खोटाङका यातायात व्यवसायीले बताएका छन्।
सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोशिशमै जाऊ।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू शाखा अधिकृत नासु खरिदार प्रहरी निरीक्षक प्रहरी सहायक निरीक्षक अधिकृत क्याडेट बैंकिङ सार्वजनिक संस्थान शिक्षक सेवा आयोगका विभिन्न पद
मुख्य विशेषताहरू
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था
होस्टलको समेत व्यवस्था भएको
छिटो गरौँ धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र नयाँ पानेश्वर काठमाडौँ फोन नम्बर 4107007 98511 72194
4107007 98511 72194
हामी सबै जुटौँ
पुनर्निर्माणमा अघि बढौँ
भूकम्प थ्याक्ने घर बनाऊ सधैँको लागि ढुक्क बनाऊ
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42 38 545 42 38 545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर जिल्ला वन कार्यालय बाजुराका वन अधिकृत वेशेन्द्र सुवेदीले सामुदायिक वन र जड़ीबुटी व्यवसायसँग लाखौं रकम असुल्ने गरेका आरोप लागेको छ। सामुदायिक वनको कार्ययोजना संशोधन गरिदिने राष्ट्रिय वनबाट समुदायमा वन हस्तान्तरण गरिदिने तथा जड़ीबुटीको संकलन र छुटपूर्जी उपलब्ध गराइदिने भन्दै सुवेदीले रकम असुल्ने गरेका पाइएको हो। सरकारले यो आर्थिक वर्षमा सामुदायिक वनको कार्ययोजना संशोधन गर्न र समुदायमा वन हस्तान्तरण गर्नका लागि 20 कोटा तोकेको छ। एक सामुदायिक वन बापत 5,000 रकम खर्च समेत पठाइएको छ। तर सुवेदीले त्यो रकमले नपुग्ने भन्दै सामुदायिक वनका उपभोक्ता समितिबाट 25,000 रूपियाँदेखि 50,000 रूपियाँसम्म रकम असुल्ने गरेका सामुदायिक वनका पदाधिकारीले गुनासो गरेका छन्।
उदयपुरको हर्देनीमा आज बेलुकी भएको जीप दुर्घटनामा 2 ज्यान गएको छ, अरू 7 घाइते भएका छन्। कटारीबाट मयाङखुका लागि छुटेको 101409 नम्बरको जीप दुर्घटना हुँदा जीप धनी हर्देनी 4 टंक बस्नेत र हर्देनी 1 भीमकुमारी राउतको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घाइते 7 मध्ये 5 विराटनगर र 2 उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।
जाजरकोटमा कार्यरत निजामती कर्मचारीको आन्दोलन स्थगित भएको छ। ताप्लेजुङको खोकलिङ इलाका वन कार्यालयमा कार्यरत वनरक्षक गणेश शाहीलाई सरकारले शहीद घोषणा गरी पीड़ित परिवारलाई 10,00,000 रूपियाँ राहत उपलब्ध गराउने भनेपछि आन्दोलन स्थगित भएको हो। वनरक्षक शाहीको ताप्लेजुङको खोकलिङमा वन निरीक्षण गर्न गएका बेला हत्या भएको थियो।
प्रविधिको विकाससँगै बैतडीमा परम्परागत कोल लोप हुन थालेका छन्। चिउरी उखु अमिलो र तोरी पेल्ने कोल पछिल्लो समय लोप हुँदै गएका हुन्। विकाससँगै ग्रामीण क्षेत्रमा पनि यातायातको पहुँच बढ्दै जाँदा तेल पेल्न मिलको प्रयोग हुन थालेपछि कोल लोप हुन थालेका हुन्।
रौतहटको करुनियामा एकजनालाई नचिनेका व्यक्तिको समूहले घाँटी रेटी हत्या गरेको छ। करुनिया गाविस 2 33 अभिनन्दन शाहको घाँटी रेटी हत्या भएको अवस्थामा करुनिया छमा रहेको बाँसखारीमा आज बेलुकी भेटिएको इलाका प्रहरी कार्यालय गरूडाले जनाएको छ।
बजाङको मस्ता गाविसमा खोरेत रोगका कारण वस्तुभाव मर्न थालेका छन्। मुखबाट रियाल आउने, केही नखाने, खुट्टा टेक्न नसक्ने लगायतका लक्षण पशुमा देखा पर्ने र पछि वस्तुभाव मर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन्।
मेरो पनि भन्नु छ।
आजको मेरो पनि भन्नु छमा एमाले सहितका विपक्षी दलले आज काठमाडौँमा गरेको विरोध सभाबारे आएका प्रतिक्रिया लिएका छौ।
रञ्जना न्यौपाने फेसबुकमा लेख्नुहुन्छ, हजारौं युवालाई देश बनाउने भनेर सड़कमा ल्याइएको छ, यसले दैनिक जीवनमा कति असर पार्छ भनेर कसले सोच्ने, अनि के यसरी हजारौं युवालाई सड़कमा उतारेर देश बन्ला र
पीके को ट्वीट छ, सरकारको विरोधका नाममा सर्वसाधारण नागरिकलाई शास्ति किन, अरू तरिकाले विरोध गर्न सकिन्न र नागरिकको दैनिकी नै तहस नहस बनाउने गरी गरिएको यो आन्दोलनले त मानव अधिकारको हनन भएन र
फुर्बा थोङसो टिप्पणी गर्नुहुन्छ, जुलुस र सभा गर्नलाई पञ्चायतकालदेखि नै टुडी खेल छुट्याइएको छ त, सड़कमा सभा गरेर किन नागरिकलाई दुःख दिएको।
आशिष अधिकारीको ट्वीट छ, नेताहरू हामी नागरिकलाई त्यस्तो देखाउन नै मन छ भने राम्रो कामले मन जितेर देखाउनुहोस्, सड़क जाम गरेर अनि दुःख दिएर होइन।
अनि निर्मल तिमल सिन्हा, आजको जनसभाले मलाई उखान भन्न चाहिँ राजनीति नै गर्नुपर्ने रहेछ भनेर सिकायो भन्दै लेख्नुहुन्छ, आफ्नो टाउको फुटेपछि मितको टाउको बेलैसरी, आज मोटरसाइकल जुलुस, भोलि बस जुलुस, पर्सि ट्रक जुलुस, निको पर्सि राको जुलुस निकाल्नुपर्छ, त्यति गर्दा पनि भएन भने चाहिँ कड़ा रूपमा जानुपर्छ, हाम्रो देशको राजनीति खै कहिले टुङ्गिने हो।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ, आफ्नो विचार हाम्रो आईभीआर नम्बर 015000192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ, तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ, प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सुजता खत्री। नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकाले ओसामा बिन लादेनका छोरालाई आतंककारीको सूचीमा राखेको छ। अमेरिकाले लादेनका छोरा 20 वर्षका हम्जा बिन लादेनलाई आतंककारीको सूचीमा राखेको हो। हम्जा सन् 2015 औपचारिक रूपमा अलकायदाको सदस्य बनेका थिए। हम्जाले पार्टीमा बुबा ओसामा बिन लादेनको ठाउँ लिने अनुमान गरिएको छ। उनले अलकायदाको सदस्यता लिएसँगै पश्चिमा देशमा राजधानीमा आक्रमण केन्द्रित गर्ने बताउँदै आएका थिए। हम्जा आतंककारी गतिविधिमा सक्रिय रूपमा सहभागी रहेकाले उनलाई कालो सूचीमा राखिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। उनले अब अमेरिकी कुनै पनि कम्पनीसँग व्यावसायिक सम्झौता गर्न पाउने छैनन्। यस्तै अमेरिकी भूमिमा उनले सम्पत्ति पनि राख्न पाउने छैनन्। अलकायदाका पूर्व नेता ओसामा बिन लादेन अमेरिकी गठबन्धन सेनाको कार्यवाहीमा परि सन् 2011 पाकिस्तानको एप्टोबादमा मारिएका थिए।
भारतीय अभिनेता ओम पुरीको 66 वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण उहाँको आज बिहान निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय संचार माध्यमले जनाएका छन्। सन् 1973 राष्ट्रिय नाट्य विद्यालयबाट ग्रेजुएसन गरेका ओम पुरीले आफ्नै प्रयासमा नाट्य समूह मजमा बनाउनु भएको थियो। उहाँले सन् 1976 मराठी चलचित्र घसीराम कोतवालाबाट चलचित्र यात्रा शुरू गर्नुभएको हो। ओम पुरीले जानेबी दो यारो, अर्धसत्य, आरोहण, मिर्च मसला, चाची 420, आक्रोश, गुप्त, मालामाल, मालामाल विक्लीमा अविस्मरणीय अभिनय गर्नुभएको छ। पुरीको निधनप्रति भारतीय सिने क्षेत्रका हस्तीहरूले शोक व्यक्त गरेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। ताप्लेजुङको कर्णसिंह सुनाम स्मृति क्लब पाँचथरमा चलिरहेको फाल्गुनन्द गोल्ड कपको फाइनलमा पुगेको छ। आज भएको खेलमा सुनसरी दुहबीको इलावेन एरोजलाई 1-0 हराउँदै कर्णसिंह सुनाम स्मृति फाइनलमा पुगेको हो। उसलाई जिताउन खेलको एकमात्र गोल नाइजेरियन खेलाड़ी सेगुइनले गरे। कर्णसिंह सुनाम स्मृति ताप्लेजुङले उपाधिका लागि पर्सि आइतबार झापाको बिर्ता युनाइटेड क्लबसँग खेल्नेछ।
यस्तै त्रिभुवन आर्मी क्लब हेटौडामा चलिरहेको अन्तर्राष्ट्रिय गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आर्मीले अतिरिक्त समयसम्म लम्बिएको खेलमा घरेलु टीम विजय युथ क्लब हेटौडालाई आज 4-1 हराउँदै फाइनलमा स्थान बनाएको हो। यसअघि 90 मिनटमा दुवै टीमबाट 1-1 गोल भएको थियो। आर्मीले इन्जुरी समयमा गोल गरेर खेल बराबरी गरेको थियो। त्यसपछि अतिरिक्त समयमा आर्मीले थप 3 गोल थप्यो। आर्मीले भोलि हुने फाइनलमा मनाङ मर्स्याङदी क्लबसित खेल्नेछ।
कैलालीको धनगढ़ीमा चलिरहेको प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदूरपश्चिम खप्तर गोल्ड कपको आजको खेलमा भूटानको डक स्टार फुटबल क्लब विजयी भएको छ। धनगढ़ी रंगशालामा दिउँसो भएको खेलमा डक स्टारले वेस्ट काठमाण्डुलाई 4-1 हराएको हो।
आउँदो मंगलबारदेखि काठमाण्डुमा दोस्रो रुसलान कप 2020 कप क्रिकेट प्रतियोगिता हुने भएको छ। काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरको आयोजनामा माघ 4 गतेसम्म चल्ने प्रतियोगितामा देशभरका 16 टीमको सहभागिता छ। प्रतियोगिताको विजेताले 3,00,000 रूपियाँ, उपविजेताले 2,00,000 रूपियाँ र सेमी फाइनलमा पराजित हुने टीमले 25,000 रूपियाँ पुरस्कार पाउनेछन्।
र आईटीएफ डिभिजन टू च्याम्पियनशीप खेल्न नेपाली लन टेनिस टोली भोलि थाइल्याण्डको बैंकक जाने भएको छ। प्रतियोगितामा तीन पुरूष र तीन महिला गरी छ खेलाड़ीले भाग लिनेछन्। पुरूष खेलाड़ीमा सम्यक भूषण वज्राचार्य, आर्यन गिरी र आदित्य सुवेदी छन् भने महिलामा प्रेरणा कोइराला, अभिलाषा विष्ट र सलोनी तामाङ छन्। अभिलाषा भने अहिले प्रशिक्षणका लागि मलेसियामा रहेकाले उनी त्यतैबाट बैंकक जानेछिन्। प्रशिक्षकमा रामकृष्ण जीशी छन्। टोलीलाई अखिल नेपाल लन टेनिस संघका अध्यक्ष ज्योति राणा र महासचिव मनोहर दास मूलले आज एक कार्यक्रमका बीच विदाई गरेका छन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई प्रतिवेदन बुझायो। चार महानगरपालिका सहित 719 स्थानीय तह निर्धारण।
संविधान संशोधन प्रस्तावको विरोधमा काठमाडौँमा विपक्षीको प्रदर्शन। राष्ट्रियतालाई आघात पार्ने गरी सरकारले संविधान संशोधन गर्न खोजेको एमाले अध्यक्ष ओलीको आरोप।
बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै गुल्मीमा एक महिला प्रहरीको शरणमा। कुटपिट गर्ने महिलालाई छलफलका लागि बोलाइएको प्रहरीको भनाई।
भारतीय अभिनेता ओम पुरीको निधन। भारतीय सिने क्षेत्र शोकमा।
र त्रिभुवन आर्मी क्लब हेटौँडा चलिरहेको फुटबल प्रतियोगिताको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी दिपा तिमलसिना र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।